الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين ما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات مطالعہ سیرت بصورت سوال کے عنوان سے آج کا سوال ہے کہ معجزات کا تعلق آپ صلی اللہ علیہ وسلم کی سیرت کے ساتھ کس حد تک ہے؟ آج کل کچھ لوگ معجزات کی عقلی توجیہات پیش کرتے ہیں، کیا اس طرح کرنا ٹھیک ہے یا اس سے ایک مسلمان کی عقائد پر فرق پڑ سکتا ہے؟ اللہ اکبر، معجزہ کا جو لفظ ہے وہ یہ، اس کا مطلب یہ ہوتا ہے کہ جو چیز کسی کو عاجز کر لے، یعنی خرق عادت بھی اس کو کہتے ہیں، خرق عادت یعنی جو عام طریقے سے نہ ہو سکتا ہو اس کو کہتے ہیں معجزہ۔ اور فرق اس میں یہ ہے کہ معجزہ و کرامت میں کہ اصل میں کام تو اللہ کا ہوتا ہے اور اللہ پاک ہر چیز پر قادر ہے، وہ اللہ پاک نے اپنے بنائے ہوئے قانون کو اپنے خود کو پابند نہیں بنایا، مطلب ظاہر ہے اللہ تعالیٰ سب کچھ کر سکتا ہے، لیکن اللہ پاک نے اسباب کا پورا ایک نظام بھی مطلب وضع فرمایا ہے اور اس کی ایکسپلوریشن جو ہے وہ سائنس کے ذریعے سے مطلب ہوتا رہتا ہے، جس کو ہم سائنس کہتے ہیں۔ تو مطلب یہ ہے کہ عمومی طریقہ تو یہی ہے کہ ہر چیز کے اسباب ہیں، کھانا کھاتے ہیں سیر ہو جاتے ہیں، اور پانی پیتے ہیں تو پیاس بجھ جاتی ہے، اور بیمار ہو جاتے ہیں تو دوائی کھانے سے صحت ہو جاتی ہے، مطلب یہ سارے اسباب کی دنیا ہے۔ تو اسباب کی دنیا سے انکار تو نہیں کیا جا سکتا، وہ تو اللہ پاک ہی نے پیدا کی ہوئی، لہٰذا اسباب کو اختیار کرنا اور اسباب کو سمجھنا یہ بہت ضروری ہے۔ مطلب یہ ہے کہ اسباب کا تعلق عقل اور سمجھ کے ساتھ ہے، تو یہ چیزیں تو ہوتی ہیں، لیکن معجزہ جو ہوتا ہے وہ اصل میں خیر کی عادت کو کہتے ہیں، عادت سائنس کو کہتے ہیں، یعنی بیانڈ دی سائنس، یعنی مطلب یہ ہے کہ ایسی چیز جو کہ سائنس کے ذریعے سے ممکن نہیں اس کا سمجھنا، اس کی وجہ کہ وہ اللہ تعالیٰ کی براہ راست قدرت کے ذریعے سے مطلب وہ ہوتا ہے، جس میں اسباب کو اختیار نہیں کیا جاتا، البتہ اسباب میں ان کو چھپایا جا سکتا ہے۔ تو اس طرح مطلب یہ کہ گویا کہ یوں سمجھ لیجئے کہ جو معجزات ہیں، جو ایسے معجزات ہیں جو کہ بالکل اسباب کو توڑ کے بنائے کروائے گئے ہوں، ان کی تو عقلی توجیہات نہیں ہو سکتی، ان کی عقلی توجیہات نہیں ہو سکتی۔ البتہ یہ ہے کہ بعض چیزیں ایسی ہوتی ہیں جو برزخی ہوتی ہیں، یعنی گویا کہ یوں سمجھ لیجئے کہ عقل اور قدرت کے درمیان کوئی چیز ہوتی ہے کہ اس میں یہ ہوتا ہے کہ اللہ تعالیٰ کی مدد شامل ہو جاتی ہے، جیسے والذین جاہدوا فینا لنہدینہم سبلنا والی بات، تو اس میں یہ ہوتا ہے کہ آدمی کچھ کام کرتا ہے، محنت کرتا ہے، اس محنت کا پھل اس کو اس سے زیادہ ملتا ہے، تو یہ ایک برزخی بات ہوتی ہے۔ تو اس سلسلے میں آپ صلی اللہ علیہ وسلم کے دو قسم کے معجزات ہیں، ایک تو وہ کہ بالکل عقل سے بالا تر، جیسے چاند کو دو ٹکڑے کرنا، اور مطلب یہ ہے کہ جو سارے کافروں کے آنکھوں میں جو ہے نا وہ مٹی کا پہنچنا، اور اس طریقے سے بہت سارے معجزات، آپ صلی اللہ علیہ وسلم کی انگلیوں سے وہ جو ہے نا وہ چشمے جاری ہونا، اور مطلب جو ہے نا پورے لشکر کے لیے تھوڑا سا کھانا کافی ہو جانا، یہ بیانڈ دی سائنس والی بات ہے، مطلب اس میں تو ہم لوگ سائنس کی بات نہیں کر سکتے، لیکن کچھ چیزیں ایسی ہوتی ہیں جو کہ ذرا مطلب اللہ تعالیٰ کی مدد اس زیادہ ہوتی ہے کہ اس کو سائنس کے ذریعے سے بھی نہیں سمجھا جا سکتا اور اسباب سے بھی بالکل نہیں کاٹا جا سکتا، یعنی اسباب بھی اس میں استعمال ہوئے ہیں لیکن اسباب فی الاصل نہیں، اللہ تعالیٰ کی مدد اس میں اصل طور پر ہوتی ہے، تو ایسے بھی اللہ پاک نے کروائے ہیں۔ مثلاً قرآن جو ہے یہ معجزہ ہے، یعنی اس کو کوئی لکھ نہیں سکتا، اس طرح کوئی نہیں مطلب کر سکتا، وہ ظاہر مطلب ہے کہ وہ اللہ جل شانہ کی طرف سے آیا ہوا ہے اور اس کو اس طرح کوئی اور بنا نہیں سکتا۔ اس طرح آپ صلی اللہ علیہ وسلم نے 1400 کے لوگ تھے تقریباً، زیادہ سے زیادہ جو کہ دونوں طرف سے مرے ہیں، یعنی ایک مسلمانوں کی طرف سے شہید ہوئے دونوں طرف سے اور کافروں کی طرف سے ہلاک ہوئے، پورے جتنے بھی غزوات ہوئے اس میں اتنا، اور اس پر اتنا زیادہ فائدہ اٹھانا، یہ کیا ہے؟ کر سکتے کوئی آج کل ایک معمولی کاس کے لیے بھی جو ہے نا مطلب جو ہے نا وہ لاکھوں لوگ چلے جاتے ہیں، ہاں جی، تو 1400 طرفین کے ہاں جی اس پہ جو ہے نا مطلب اتنا بڑا انقلاب آ گیا، تو یہ مطلب ظاہر ہے یہ بھی معجزہ ہی ہے، لیکن وہ اسباب والے کے مطلب اس میں جو ہے نا اسباب کے ذریعے سے اللہ تعالیٰ نے یہ چیزیں کر دکھائیں۔ तो इस वजह से जो है ना, मतलब वो मौजज़ात जिनका ताल्लुक बियॉन्ड द साइंस से, उनकी अकली तोजियात करना तो अपने आप को थकाने वाली बात है बिलावजह। यानी मतलब ये कि अल्लाह ताला की कुदरत से इनकार नहीं हो सकता, लिहाजा अगर कोई कुदरत से इनकार करते हैं तो अकीदा ख़राब हो जाता है आज। और अगर कुदरत से इनकार तो नहीं करता लेकिन वैसे उसको उस तरीके से साबित करना चाहता है जिस तरीके से मैंने कहा, वो दूसरे किस्म का मौज, तो अगर वो इस तरह नहीं है तो फिर तो थकावट है, मतलब ज़ाहिर वो आप करते रहेंगे। बस मैं आपको इसकी मिसाल दूँ, एक साहब ने मूसा अलैहिस्सलाम के जो उस मौजज़े का कि जो असा मारी गई थी दमंदर पर और उससे 12 रस्ते पैदा हुए थे, उसकी ये तौजीह की कि ये ऐन मुमकिन है कि मद्दुजज़र आ चुका हो, वाक़ हो चुका हो और मद्दुजज़र की वजह से 12 रस्ते बन गए हो। तो मुझसे जब किसी ने कहा, मैंने कहा अगर मद्दुजज़र ही मौजज़ा है, नहीं अगर मद्दुजज़र के ज़रिए से हुए तो ये मद्दुजज़र ही मौजज़ा होगा, क्या मद्दुजज़र किसी ने देखा नहीं? मद्दुजज़र में तो जो ना मतलब है कि पानी चढ़ जाता है, वो रस्ते तो नहीं बनते बल्कि रास्ते बंद हो जाते हैं, अगर कहीं रास्ते हों तो वो बंद हो जाएंगे। आज पानी मतलब उससे चढ़ जाता है, ये तो नहीं है मतलब उसमें वो दरमियान में टनल्स बन जाते हैं, यहाँ तो मतलब बाकायदा यानी रास्ते बन गए थे, तो ये जिस पे लोग चले थे और वो बाकायदा पार गए, पार कर गए थे। तो इस तरह हो सकता है, तो अगर ऐसे मद्दुजज़र है ऑर्गेनाइज अंदाज में तो ये बजाते खुद मौजूदा होगा। हाँ जी, तो ये मतलब ज़ाहिर इस किस्म की कोशिश करना फजूल है, इससे जो ना मतलब यह कि नहीं हो सकता। हाँ अलबत्ता यह है कि मौजज़ा अल्लाह जल्ल शानों ने अपनी कुदरत के इजहार के लिए कि सारे कवानीन मुझ मैंने असबाब बनाए, लेकिन असबाब का पाबंद हूँ, अगर असबाब के बगैर भी काम करना चाहो तो कर सकता हूँ। हाँ जी, तो ये मतलब यह है कि अल्लाह पाक ने दिखाने के लिए मौजज़ा की सूरत पैदा फरमाई, करामात भी होती हैं अवलिया अल्लाह की, वो भी इसी तरह होती हैं, लेकिन ये कि जो असल चीज़ है वो ये है कि अल्लाह ताला की कुदरत की पहचान है जिसके ज़रिए से अंबिया किराम की नबूवत का दलील बन जाता है और अवलिया अल्लाह की का इकराम हो जाता है, मतलब लोगों में अल्लाह ताला उसको मुतारफ़ कर लेते हैं। लेकिन तीसरी किस्म इस्तदराज है, इस्तदराज जिसको कहते हैं डील को कहते हैं, यानी डील दी जाती है, तो उनके इस तरह कामयाबियाँ नज़र आती हैं जैसे लोग मुतासर होकर समझते हैं कि शायद ये कोई बड़ी बात है, लेकिन वो असल में डील होती है यानी उनको। तो इस वजह से अगर कोई वलीउल्लाह हो यानी नेक अमल हो, तक मुत्तकी हो, उसके हाथ पर कोई इस किस्म की बात हो तो हम उसको करामत कहते हैं, लेकिन कोई फासिक फाजर हो, उसके हाथ पर कोई इस किस्म की बात हो तो या शोबदा होगा या डील होगी, इस्तदराज होगा। शोबदे में तो बाकायदा कोई साइंसी तरीका इस्तेमाल किया जाता है किसी चीज़ को, मतलब जो है ना वो यानी होता कुछ है और नज़र कुछ आता है। हाँ जी, ये कोई साइंसी तरीका इस्तेमाल, तो शोबदा उसको कहते हैं। बहुत सारी चीज़ें मिसाल के तौर पर जिस वक्त तक ये साइंस केमिस्ट्री में ये नई दरियाफ्त हुआ था, लोगों आम लोगों को नहीं पता था कि कापर और सल्फ्यूरिक एसिड मिला के कापर सल्फेट बन जाता है और वो तांबा जो होता है वो बिल्कुल वो होता है तांबे का रंग जैसा होता है, यानी उस तरह है, सल्फ्यूरिक एसिड भी सुरख नुमा होता है, वो आपस मिल जाते बिल्कुल सबस चीज़ बन जाती है, तो इसको भी लोग बतौरे यानी लोग यानी वो इस्तेमाल कर सकते थे, तो शोबदा ही होता था। तो इस तरह बहुत सारी चीज़ें जो केमिस्ट्री से ताल्लुक़ रखती हैं, मसलन कोई पाउडर इस तरह मिल लिया तो वो सफ़ेद चमकने लगा, तो ये ज़ाहिर मतलब है कि वो उसमें केमिकल रिएक्शन इस तरह हो जाता है कि उससे वो जो है ना वो यानी लाइट एमिट होनी शुरू हो जाती है, जैसे रंग बदल सकता है, इस तरह दूसरी चीज़ें भी हो सकती हैं। तो वो इस किस्म के काम जो है वो तो शोबदबाजी है। तो ये जादू में भी इस किस्म की चीज़ें होती हैं कि बाज़ जादू के ज़रिए से होती हैं, बाज़ जो है शोबदबाजी होती है। तो ये मतलब यह है कि शोबदबाजी जो होती है मतलब वो भी एक है, इस्तदराज भी दूसरी चीज़ है। तो बहरहाल ये है कि असल मौजज़ा जो होता है वो मिन जानिब अल्लाह होता है, अल्लाह जल्ल शानुहु ने अपने कुदरत से वो काम किया होता है, अलबत्ता लोग उसको समझते हैं कि मतलब जो है ना वो यानी इंसान के हाथ पर होता है, तो उसको करामत कहते हैं अगर वलीउल्लाह है, और अगर नबी है तो ज़ाहिर उसको मौजज़ा कहते हैं। अल्लाह जल्ल शानुहु हम सबको सही समझ की तौफीक अता फरमा दे। व आखिर दावा अलहम्दुलिल्लाह रब्बिल आलमीन, रब्बना तक़बल मिन्ना इन्नका अंतस समीउल अलीम, व तब अलैना इन्नका अत्तवाबुर रहीम। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून।